بسم الله الرحمن الرحيم نبی کریم صلی اللہ علیہ وسلم کا طرز خطاب بھی بیان فرمایا کہ آپ کی آواز مبارک بلند ہو گئی اور آپ کا غصہ مبارک تیز ہو گیا. اسی سے یہ بات نکالی تھی کہ بیان میں خطبے کے اندر موضوع کی مناسبت سے خطیب اور وائز میں جذباتی رنگ پیدا ہو جاتا ہے. دوسری بات یہ بھی ہے کہ دوران خطبہ انگلی سے اشارہ کرنا یہ بھی سنت ہے. کأنہ منذر جیش, گویا کہ نبی کریم صلی اللہ علیہ وسلم لشکر سے ڈرا رہے تھے. مطلق لشکر نے حملہور مہلک لشکر سے نبی کریم صلی اللہ علیہ وسلم ڈرا رہے تھے. اب یہاں لشکر سے کیا مراد؟ تو بعض حضرات کہتے ہیں کہ قیامت مراد ہے اور بعض کہتے ہیں کہ موت مراد ہے. قیامت ہو یا موت ہو, دونوں عذاب کے ساتھ تباہی کے ساتھ آ رہے ہیں. موت بھی آ رہی ہے, قیامت بھی آ رہی ہے, اور وہ بھی ایک مہلک لشکر کی طرح حملہور ہوگی اور کسی بھی وقت آ سکتی ہے. رہا یہ کہ ایک انسان مرتا ہے تو اس کے حق کے اندر تو قیامت قائم ہو ہی گئی, من مات فقد قامت قیامت ہو. گویا حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ایک مخلص دوست کی طرح دشمن سے لوگوں کو ڈرایا, کہ جیسے کہ ایک مخلص دوست دشمن سے ڈراتا ہے, اس طرح نبی کریم صلی اللہ علیہ وسلم نے لوگوں کو ڈرانے کا کام کیا. حضور نے ارشاد فرمایا, صبح کے اندر شام کے اندر وہ لشکر تم پر لوٹ مار کر سکتا ہے. کسی بھی صبح یا کسی بھی شام کو تم پر وہ لوٹ مار کر سکتا ہے, حملہور ہو سکتا ہے. اور آپ صلی اللہ علیہ وسلم نے یہ بات ارشاد فرمائی, بعثت, میری بعثت ہوئی ہے, مجھے مبعوث کیا گیا ہے. انا والساعة, میں اور قیامت, کہاتینی, اس طریقے سے. راوی کہتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے اپنی دونوں انگلیاں سبابہ اور وسطی کو آپس کے اندر ملا کر کے دکھلایا اور یوں فرمایا کہ میں اور قیامت بھیجے گئے ہیں بالکل اس طریقے سے. کیا مطلب میں اور قیامت اس طریقے سے بھیجے گئے؟ پہلا مطلب یہ ہے کہ آپ صلی اللہ علیہ وسلم کی بعثت یہ بھی قیامت کی ایک علامت ہے, بلکہ پہلی علامت ہے آپ قیامت کی, اس لیے کہ آپ صلی اللہ علیہ وسلم کے بعد کوئی نیا نبی قیامت تک آئے گا نہیں. اس اعتبار سے آپ کی نبوت قیامت کی علامت ہے. دوسرا مطلب سمجھو, آپ صلی اللہ علیہ وسلم اور قیامت کے درمیان امت محمدیہ کے سوا کوئی دوسری امت آنے والی نہیں ہے, بس یہ آخری امت ہے. اس اعتبار سے حضور کا وجود یہ قیامت کی علامت ہے. تیسری بات, یہ دو انگلی میں دو مفہوم ہیں. ایک مفہوم ہے دونوں انگلیوں کا آپس میں اس طرح ملنا کہ بیچ میں کوئی جگہ خالی نہ ہو, اور دوسرا مفہوم ہے वुस्ता थोड़ी ऊंची है और सब्बाबा थोड़ी नीची है, ये दो एतबार से शुर्रा ने तशबी निकाली है। क्या मतलब कि तूल और अर्ज दोनों एतबार से तशबी है, गोया जिस तरीके से ये दोनों उंगलियां मिली हुई है मेरे और कयामत के दरमियान में कोई नबी हाइल नहीं है और मेरी उम्मत के अलावा कोई नई उम्मत हाइल नहीं है। ये तो इंजिमाम के एतबार से तशबी हो गई। और दूसरी तशबी ये है कि ये उंगली थोड़ी बड़ी और ये उंगली थोड़ी छोटी। क्या मतलब कि अब थोड़ा सा जमाना बाकी है, इसलिए कि दोनों उंगलियों की तूल के अंदर थोड़ा सा फासला है। वो यही आप सल्लल्लाहु अलैहि वसल्लम की बैसत अकदस, और इतना थोड़ा सा जमाना ज्यादा गुजरेगा कि कयामत आ जाएगी। तो गोया कि तूल और अर्ज दो एतबार से यहां हदीस के अंदर कयामत और आप में तशबी दी गई। इससे मालूम हुआ कि कयामत की अलामतें तीन तरह की है। नंबर एक अलामात बईदा, नंबर दो अलामात मुतवस्सिता, और नंबर तीन अलामात करीबा। अलामात बईदा का मतलब ये होता है कि कयामत की वो निशानियां जिसके बाद फौरन कयामत नहीं आएगी बल्कि लंबे जमाने के बाद कयामत आएगी, उसको अलामात बईदा कहते हैं। और उन्हीं अलामात बईदा में शक के कमर का वाकिया, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बैसत बासआदत का वाकिया, ये कयामत की अलामात बईदा में से हैं। अलामात मुतवस्सिता क्या होगी, जैसे कि हदीस के अंदर अखलाकी लाइन की सब अलामतें आई, शराब का आम होना, जीना का आम होना, बेहयाई का आम होना, दुर्रे मंसूर की एक रिवायत में 72 अलामतें हैं कयामत की जो अखलाकी लाइन की अलामतें हैं, तो वो अलामात मुतवस्सिता कही जाती है। और तीसरी है अलामात करीबा, यानी जिन अलामतों के जुहूर के बाद कयामत फौरन आ जाएगी, जल्दी जल्दी आ जाएगी, जैसे कि जुहूर मेहदी, खुरूज दज्जाल, नुजूल ईसा, दाबतुल अर्द, याजूज माजूज, तुलू शम्स मिन मगरिबिहा, ये सब चीजें जो है अलामात करीबा के कुबेल से हैं। तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बैसत बासआदत ये हैं अलामात बईदा में से। अगरचे यूं हैं कि दुनिया की मजमूई उम्र के एतबार से हुजूर और कयामत दोनों मिले मिले हैं, यानी आप सल्लल्लाहु अलैहि वसल्लम से पहले कयामत का दुनिया का जो जमाना गुजर चुका, अब इतना जमाना हुजूर के बाद दुनिया का बाकी नहीं है। इसीलिए कि हुजूर से पहले तो हजरत आदम अलैहिस्सलाम से लेकर के ईसा अलैहिस्सलाम तक के अंबिया, फिर आदम अलैहिस्सलाम से पहले जिन्नातों का आलम, फिर उनसे पहले मलाइका का आलम, दुनिया का जितना लंबा अरसा हुजूर से पहले गुजर चुका, हुजूर के बाद कयामत तक इतना अरसा होने वाला नहीं है। गोया पिछला अरसा जो दुनिया का गुजर चुका वो अतवल है, और हुजूर के बाद कयामत का जमाना बिल्कुल नजदीक है। उसको आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वो इस तो अन वसात का हाथनी। खुलासा ये कि जब मेरे बाद कयामत जल्दी आने वाली है तो तुम आखिरत की तैयारी करो, कयामत की तैयारी में लग जाओ, ये हुजूर फरमाना चाहते थे। सुम्मा यकुल, फिर आपने इरशाद फरमाया अम्मा बाद। ये अम्मा बाद का जो जुमला है, कहते हैं कि सबसे पहले हजरत दाऊद अलैहि सलाम ने इस्तेमाल किया था, व आतैनाहुल हिकमत व फसलल खिताब। फसलल खिताब की एक तफसीर ये है कि हजरत दाऊद अलैहि सलाम ने बयान और तकरीर के अंदर अम्मा बाद के जरिए से फसल का रिवाज डाला, तो ये सबसे पहले दाऊद अलैहिस्सलाम ने इस्तेमाल किया, फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने भी इस्तेमाल फरमाया, इसीलिए उम्मत के लिए उसको इस्तेमाल करना मसनून हो गया। वाज में, जुमा के खुतबे में, ईद के खुतबे में ये मुस्तहब हो गया अम्मा बात को इस्तेमाल करना। फइन खैरल उमूरी किताबुल्लाह, यकीनन तमाम उमूर के अंदर बेहतरीन अम्र अल्लाह ताला की किताब है। उमूर जमा का सेगा आया, इसमें एतिकादी उमूर और अमली उमूर दोनों मुराद है, अकीदे के जो उमूर हैं और अमल की लाइन के जो उमूर हैं, उन सब के लिए बेहतरीन चीज अल्लाह की किताब है। दूसरी बात, उमूर से मुराद है मा यतअल्लकु बिल मुतकल्लिम, बोलने वाले के एतबार से भी और मजमा और हाजिरीन और उम्मत के एतबार से भी, कि हर एक के लिए अगर बेहतरीन कोई उमूर है तो वो किताबुल्लाह अल्लाह की किताब कुरान मजीद में है। यानी इंसान के लिए सही अकीदे की रहनुमाई किताबुल्लाह से मिलेगी, सही आमाल की रहनुमाई किताबुल्लाह से मिलेगी। वखैरल हदी हदी मुहम्मद, अब ये लफ्ज़ हदी देखो, हा पर फतहा अगर पढ़े तो माना करेंगे तरीका और रास्ता, और हा के ऊपर जम्मा पढ़ा जाए और दाल पर फतह पढ़ा जाए तो माना होगा रहनुमाई, मजदरी माना, और दोनों तर्जुमे यहां कर सकते हैं कि बेहतरीन तरीका मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का तरीका है, बेहतरीन रहनुमाई वो है जो रहनुमाई मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने की। दोनों तर्जुमे यहां मुमकिन है, यानी हदीस पाक के जरिए से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो अपनी उम्मत को रहनुमाई फरमाई वो रहनुमाई सबसे बेहतरीन रहनुमाई है। गोया दोनों उसूल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमा दिए कि देखो तुम किताबुल्लाह और मेरी सुन्नत दोनों को अपने लिए मामूल बिहा बनाना, उसके अलावा नई बिदआत और खुराफात से अपने आप को बचा बचा करके रखना। वशर्रल उमूरी मुहदसातुहा, मुहदस कहते हैं हर ऐसी नई बात को जो किताबुल्लाह में, सुन्नत रसूलुल्लाह में और इजमाए उम्मत के अंदर मारूफ न हो उसको मुहदस कहा जाता है। तीन जगह पर न हो, किताबुल्लाह में नहीं, सुन्नत रसूलुल्लाह में नहीं, इजमाए साहबा और ताबीन सालिहीन में नहीं, वो कही जाएगी मुहदस चीज, नई चीज का कामों के अंदर बदतरीन काम दीन में नई बात का ईजाद करना है। सबसे बदतरीन काम दीन के अंदर नई बात का ईजाद करना है, यानी जो बात कुरान में नहीं, हदीस में नहीं, इजमा में नहीं, वो बदतरीन नई बात है। इससे बिदअत की बुराई वाज़े हो गई, शर्रुल उमूर। अब यहां लफ्ज़ मिन को मुकद्दर मान लो तो बहुत अच्छा, मिन शर्रिल उमूरी, मिन तबईजिया, इसलिए कि मिन तबईजिया अगर मुकद्दर न माने तो इश्काल पैदा होता है कि बिदअत के अलावा भी तो दीन इस्लाम में बड़ी बुरी चीजें मौजूद है, जैसे शिर्क करना, کفر کرنا، یہ محدث اور بدعت سے بھی زیادہ بری چیزیں موجود ہیں. اسی لیے کہیں گے کہ من شر الامور محدثاتها، جو امور شریعت کے اندر بہت برے سمجھے جاتے ہیں ان میں سے بعض برے امور وہ ہیں کہ نئی چیز کو ایجاد کرنا. دوسری ایک توجیہ سمجھو، یہاں مراد لے لو دین اسلام کے اعتبار سے، دین اسلام کے دائرے میں، اسلام مذہب کے اندر بری ترین چیز وہ بدعت اور محدثات ہے. اس لیے کہ شرک اور کفر تو اسلام سے باہر کی چیز ہے. اس لیے یوں تعبیر بھی توجیہ کر سکتے ہیں کہ دین اسلام کے دائرے میں، شریعت کے دائرے میں اگر کوئی سب سے بری چیز ہے تو وہ محدث اور بدعت ہے. اس صورت میں من مقدر ماننے کی بھی ضرورت نہیں پڑے گی. وَكُلُّ بِدْعَةٍ ضَلَالَةٌ، اور ہر بدعت گمراہی ہے، یعنی انسان کو گمراہی کے راستے پر لے جانے والی ہے. اس کے بعد نبی کریم صلی اللہ علیہ وسلم یہ بات بھی ارشاد فرماتے تھے، من ترک مالا فلأهله، کسی مرنے والے نے اپنے پیچھے مال چھوڑا تو وہ مال اس کے اہل و عیال کو ملے گا. ومن ترک دینا، اور اگر کسی نے مرنے پر اپنے پیچھے قرض چھوڑا، او دیا ان، یا ضائع ہونے کے قابل چیزیں چھوڑی. دیا کا مطلب جو چیزیں جلدی سے ضائع ہو جائے، جلدی سے برباد ہو جائے، ایسی چیز اپنے مرنے کے پیچھے چھوڑ کر کے گیا. اب اس میں کیا کیا چیزیں آتی ہے؟ نمبر ایک، چھوٹی اولاد. چونکہ باپ مر جاوے اور چھوٹی اولاد ہوئے تو برباد ہو جانے کا خطرہ لگا رہتا ہے. نمبر دو، بوڑھے ماں باپ. کیا آدمی مر گیا اور پیچھے بوڑھے ماں باپ چھوڑ کے گئے اور بوڑھے ماں باپ کا سہارا یہی تھا اور یہ مر گیا، تو اب وہ بوڑھے ماں باپ کے ضائع ہو جانے کا اندیشہ. نمبر تین، اپاہج اور معذور اقارب. کہ معذور اور اپاہج رشتہ دار ہے، وہ اب یہ بیچارہ ان کی کفالت کرتا تھا اور وہی مر گیا، تو وہ بوڑھے معذور اپاہج رشتہ داروں کا کون ہوگا بیچاروں کا؟ اسی لیے ان کو دیا سے تعبیر کیا کہ وہ جلدی ضائع ہو جائیں گے بیچارے مرنے والے کے پیچھے. اسی لیے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، جو اپنے پیچھے قرضہ چھوڑے یا ضائع ہونے والی چیزیں چھوڑے، اب لف و نشر مرتب دیکھو، فعلیہ، تو قرض کی ذمہ داری میرے اوپر، مرنے والے کا قرضہ میرے اوپر. وعلیہ، اور ضائع ہونے والی چیزیں جو چھوڑی ان کی کفالت میرے ذمے. سمجھ میں آیا ترجمہ؟ تو علیہ کا تعلق دین سے، علیہ کا تعلق دیا سے، یعنی اگر قرض چھوڑا فعلیہ میرے ذمے، حضور نے فرمایا، اور ضائع ہونے کے قابل چیزیں چھوڑی تو ان کی کفالت میرے ذمے ہیں. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے مرنے والے کی تمام ذمہ داری قبول فرما لی کہ مرحوم کا قرض ہوگا وہ بھی میرے ذمے، مرحوم کے رشتہ دار، اولاد، بچے، والدین جو ہوں گے وہ بھی میرے ذمے. رہا مرحوم کا مال جائیداد، تو وارث داروں کو دے دینا، وہ مجھے نہیں چاہیے. یہ ہے کمال شفقت، کمال مہربانی کی بات. کچھ حدیثوں میں آپ نے پڑھا ہے کہ مکروس کی نماز نبی کریم صلی اللہ علیہ وسلم نہیں پڑھاتے تھے، منع فرما دیتے تھے، اور یہاں یہ فرمایا کہ حضور نے یہ ارشاد فرمایا کہ اس کا قرضہ میرے ذمے. دونوں کے درمیان تطبیق سمجھ لو کہ شروع کے اندر بیت المال میں اور نبی کریم صلی اللہ علیہ وسلم کے پاس اتنی گنجائش نہیں تھی کہ وہ کسی مرنے والے کے قرضے کو ادا کر سکے. اس زمانے میں حضور نے اعلان فرمایا کہ بھائی جو مقروض مرے گا میں نماز نہیں پڑھاؤں گا, الا یہ کہ کوئی وقت پر ذمہ داری لے لے بے کہ حضور اس کا قرضہ میرے ذمہ ہے آپ نماز پڑھا دیجئے. یہ قرض کی اہمیت. پھر بعد میں چل کر آپ صلی اللہ علیہ وسلم کے پاس اموال آنے لگے, بیت المال میں مال اچھا خاصا جمع ہونے لگا, چونکہ بنو نذیر, بنو قریظہ, خیبر, مختلف غنائم کے اموال آئے, خمس آئے, اب بیت المال میں ایک اچھی خاصی مقدار جمع ہو گئی. اس زمانے میں یہ اعلان کر دیا کہ اب اگر کوئی قرض چھوڑ کر کے مرے گا تو اس کا قرض جو ہے میں ادا کروں گا, چاہے میرے پاس مال موجود ہو اس میں سے یا بیت المال کے اندر جو جمع ہو اس میں سے. یہ آپ صلی اللہ علیہ وسلم کی کمال شفقت کی بات ہے. جی اس خطبے سے ایک بات یہ معلوم ہوئی کہ خطیب کو چاہیے کہ حالات کے مطابق امت کے اغلاط کی نشاندہی بھی کرے, اس لیے کہ حضور نے حالات کے مطابق جو بات فرمانی تھی وہ فرما دی کہ جیسے حالات چل رہے ہو اس حالات میں جو شریعت کے خلاف باتیں چل رہی ہو اس پر امت کی رہنمائی کرنا یہ خطیب کی ذمہ داری ہے, صرف میٹھی میٹھی باتیں نہ کیا کرے. جی حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا انما ہما اسنتانی. اب یہ ہما ضمیر کا مرجع کون؟ نمبر ایک, جن امور کا انسان کو مکلف بنایا گیا ہے وہ ہما کا مرجع ہے. اب ظاہر بات ہے کہ جن چیزوں کا مکلف بنایا گیا وہ تو بہت ساری چیزیں ہیں, تو پھر تسنیہ کیسے؟ تو کا عادت کو ملحوظ مت رکھو, مطلقاً بات کرو تسنیہ کا, عادت کا لحاظ کیے بغیر. یا یہ کہ جتنی چیزوں کا انسان کو مکلف کیا گیا ہے ان تمام کا لب لباب اور نچوڑ نکال لیں گے تو دو چیزوں میں آ کے جمع ہو جائے گی. اسی لیے ہما کا مطلب ہے جن چیزوں کا انسان کو مکلف بنایا گیا. بعض لوگوں نے کیا کہا ہما کا مرجع, جو چیزیں ضروری ہے دین کے اندر, جتنی چیزیں دین میں عمل کرنا سیکھنا سکھانا ضروری ہے, اس نتانی وہ دو ہے. نمبر تین, تیسرا مرجع ہما کا مرجع ہے عملی طریقہ, کہ دین کے اندر عمل کے جو طریقے ہیں وہ دو ہے. یہاں اس نتانی کا لفظ جو حدیث شریف کے اندر آیا اس کی وضاحت خود نبی کریم صلی اللہ علیہ وسلم نے آگے فرما دی کہ اس نتان سے کون مراد, لیکن اس کو جو مؤنث لایا گیا ہے ये हुज्जत होने के एतबार से मुअन्नस लफ्ज है कि ये दो चीजें हुज्जत है और लफ्ज हुज्जत मुअन्नस, इस एतबार से इस्नतानी मुअन्नस। अब वो दो चीजें कौन सी? अल कलाम वल हदियो, एक है कलाम और दूसरा है हिदायत, रहनुमाई। और कलाम से कौन मुराद? फअहसनुल कलामी कलामुल्लाह, तमाम कलाम के अंदर बेहतरीन कलाम वो अल्लाह सुबहानहु व ताला का कलाम है, यानी कुरान मजीद है। और बेहतरीन हिदायत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की हिदायत है। खुलासा ये हो गया कि ये दो चीजों का इंसान मुकल्लफ है, जितनी चीजें कुरान में आई, जितनी चीजें हदीस में आई। दूसरे मर्जे के एतबार से ये दोनों चीजें हर ईमान वाले के लिए जरूरी। तीसरे मर्जे के एतबार से, अमली तरीके के एतबार से ये दोनों चीजें बुनियादी, एक है अल्लाह का कलाम और दूसरा हदीस नबवी सल्लल्लाहु अलैहि वसल्लम। अला, ध्यान से सुनो। अब लोगों को मुतवज्जे करने के लिए ये लफ्ज इस्तेमाल हुआ, अरबी में भी और हमारी गुजराती में भी ये लफ्ज इसी मफहूम में आता है, किसी को मुतवज्जे करना। अला व इय्याकुम व मुहदसातिल उमूर, चूंकि अहले गुजरात को अरबों के मेजबान अव्वल होने का शर्फ हासिल है ना, इसीलिए हमारी जबान में बहुत से अरबी के अल्फाज है माशाल्लाह, ये सआदत हमको हासिल है अल्हम्दुलिल्लाह। व इय्याकुम व मुहदसातिल उमूर, और तुम बचो दीन के अंदर नई चीजों को ईजाद करने से। फइन्न शर्रल उमूरी मुहदसातुहा, कामों के अंदर बदतरीन काम नई नई चीजों को ईजाद करना है। वकुल्लु मुहदसतिम बिदआ, हर नई चीज जो है बिदअत है। वकुल्लु बिदअतिन दलाला, और हर बिदअत गुमराही है। नतीजा गुमराही, जहन्नम में ले जाने वाली चीज है। उसके बाद हुजूर ने कुछ अहम नसीहतें और फरमाई। अला, ध्यान से सुनो मेरी उम्मतियों। ला यतूलन्न अलैकुमुल अमदु, बाज रिवायत में अमल का लफ्ज भी आया है, तुम्हारी उम्मीदें लंबी लंबी न बनाओ। ला यतूलन्न अलैकुमुल अमद, तुम्हारे ऊपर तुम्हारी उम्मीदें बहुत लंबी लंबी ना हो जावे, वरना तुम्हारे दिल सख्त हो जाएंगे। उम्मीदों को लंबा करने की वजह से दिल सख्त हो जाते हैं। मुराद है जिंदगी की उम्मीदें। आदमी जब अपनी उम्मीदें लंबी लंबी करता है तो उसकी वजह से मौत को भूल जाता है, और मौत को भूल जाना ये दिल को सख्त करने वाली चीज है। दूसरी रिवायतों में है कि हुजूर ने बाकायदा खत खींचे थे, लाइन खींची, एक लंबी लाइन एक छोटी लाइन, कहा ये छोटी लाइन जो है ये उम्र है और लंबी लाइन जो है ये उम्मीदें हैं, कि इंसान की जिंदगी के मुकाबले में उम्मीदें बड़ी लंबी लंबी है। तो कहा लंबी उम्मीदों से इंसान मौत से गाफिल होता है, और मौत की गफलत होती है तो दिल सख्त हो जाता है, इसीलिए बहुत लंबी लंबी उम्मीदें तुम्हारे ऊपर गालिब न आ जावे। अला इन मा हुआ आतिन करीब, ध्यान से सुनो, जो चीज आने ही वाली है वो बहुत जल्दी नजदीक के जमाने ही में आने वाली है। मुराद है मौत और कयामत, कि मौत जो आने वाली है अनकरीब आने वाली है, कयामत जो आने ही वाली है वो अनकरीब आने वाली है। व इन्नमल बईद मा लैस बिआतिन, और बईद और दूर वो चीज है जो आने ही वाली ना हो। बईद और दूर वो चीज है जो आने ही वाली ना हो। बाज मरतबा हमारे मुहावरे में बोलते हैं ना, अच्छा ये चीज बईदुल वकू है, क्या मतलब? होने ही वाली नहीं है। तो इस तरीके से लिहाजा तुम अपनी अपनी लंबी लंबी उम्मीदों के चक्करों में मत पड़ो, ہر امید انسان کو دنیا میں حاصل ہو جاوے یہ کوئی ضروری نہیں ہے. ایسی چیزوں کے چکروں میں انسان پڑ کر کے اپنے آپ کو برباد نہ کرے. اللہ دھیان سے سنو. معلوم ہوا کہ متنبع کرنے کے الفاظ کو مقرر سکرر ذکر کرنا یہ بھی مسنون ہے کہ سامعین کی توجہ مبذول کرانے کے لیے یا سامعین کو بات کی اہمیت بتلانے کے لیے متوجہ کرنے والے الفاظ کو دہرایا جائے بار بار. دھیان سے سنو. ان من شقی من شقی فی بطن امہ, بدبخت وہ آدمی ہے جو ماں کے پیٹ کے اندر بدبخت قرار پایا. ماں کے پیٹ کا مطلب ہے تقدیر. اس لیے کہ جب حمل پر چار مہینے گزرتے ہیں اللہ تعالیٰ کی طرف سے اس کی تقدیر لکھی جاتی ہے, یعنی وہ تقدیر جو لوہے محفوظ میں ہے وہاں سے منتقل کر کے حوالے کی جاتی ہے. تو جب بچہ ماں کے پیٹ میں ہے اور اس وقت اس کی تقدیر لکھی گئی اور جس کی تقدیر کے اندر شقاوت لکھی گئی تو سمجھو کہ وہ آدمی حقیقت کے اندر شقی ثابت ہوا. اس کی بدبختی کو دنیا کی کوئی طاقت دور کر سکتی نہیں ہے. دوسرا مفہوم اس کا یہ کہ شقاوت تو لکھی جا چکی انسان کی اس وقت جب وہ رحم مادر میں تھا, البتہ شقاوت کے اسباب کو اختیار کرے گا دنیا میں آنے کے بعد. تقدیر میں شقاوت کب لکھی گئی؟ رحم مادر میں تھا تب. اب اسباب شقاوت کو کب اختیار کرے گا؟ دنیا میں آنے کے بعد. کہ دنیا میں آنے کے بعد غلط کام کرے, گمراہی کے کام کرے, یہ ہیں اسباب شقاوت کو اختیار کرنا. اور سعادت مند وہ ہیں جو دوسرے سے نصیحت حاصل کرے. یہ آدمی سعادت مند آدمی سمجھا جائے گا. یاد رکھو کہ انسان کی سعادت مندی یہ ہے کہ جو دوسروں کو دیکھ کر کے عبرت حاصل کرے. کسی کو کسی گناہ پر سزا ہوئی, کسی گناہ کی وجہ سے اس کی پکڑ ہو گئی, تو اس کو دیکھ کر کے عبرت پکڑنے والا یہ سعادت مند آدمی, اور گناہ کی سزا دیکھنے کے بعد بھی عبرت نہ پکڑے وہ شقاوت والا آدمی. لہذا انسان کو دوسروں کے اوپر آنے والے برے حالات کو دیکھ کر کے عبرت حاصل کرنی چاہیے کہ جو برے حالات اس پر آئے وہ برے حالات کہیں میرے اوپر نہ آ جاوے. یہ انسان عبرت حاصل کرے کہ دیکھو فلانے نے فلاں برا کام کیا اس پر یہ برے حالات آئے, نعوذ باللہ اگر میں اس برائی میں مبتلا ہوں گا تو میرے اوپر بھی اس کے جیسے حالات آ سکتے ہیں. اس جملے سے ایک اور بات بھی نکلتی ہے کہ جب شقاوت اور سعادت ماں کے پیٹ میں تقدیر میں لکھی جا چکی تو انسان دنیا کے اندر کیسے مست مزے میں زندگی گزارے. اس لیے کہ تیری شقاوت بھی تیش شدہ ہے, پھر تجھے تو ہر وقت غور تدبر فکر کے ساتھ زندگی گزارنی چاہیے کہ میں اسباب سعادت کو اپنا کے زندگی گزاروں, اسباب شقاوت سے اپنے آپ کو بچا کر کے زندگی گزاروں, اور تدبر اور فکر کے ساتھ زندگی گزاروں, اور دنیا یہ موج مستی مذاق کی جگہ نہیں ہے, اس حال کے اندر میں زندگی گزاروں. یہ بھی اس جملے سے خلاصہ نکلتا ہے. اللہ دھیان سے سنو. ان قتال المؤمن کفر, مسلمان کے ساتھ لڑائی کرنا, اور بعض مرتبہ لڑائی اس درجے میں بھی پہنچ جاتی ہے کہ انسان سامنے والے کو مارٹ ڈالتا ہے. لڑائی کی بھی مختلف صورتیں, زبانی ہوتی ہے, اعضا کو نقصان پہنچانے والی ہوتی ہے, مال کو نقصان پہنچانے والی ہوتی ہے, عزت کو نقصان پہنچانے والی ہوتی ہے, اور بعض مرتبہ لڑائی سامنے والے کو بالکل ختم کر دینے والی ہوتی ہے. اس کے لیے حضور نے ارشاد فرمایا کفرن. کیا مطلب کفر ہونے کا؟ نمبر ایک، اگر کسی مسلمان کو حلال سمجھ کر کے مار ڈالے حالانکہ کوئی سبب نہیں ہے اس کو قتل کرنے کا، نہ وہ مرتد ہوا، نہ شادی شدہ نے رجم زنا کیا، نہ اسلامی امارت سے بغاوت کی، یعنی قتل کے حلال ہونے کا کوئی سبب اختیار نہیں کیا، پھر بھی اس کے قتل کو حلال سمجھ کر کے اگر کوئی آدمی مار ڈالتا ہے، بس یہ چیز انسان کو کفر کے اندر پہنچا دینے کا ذریعہ بنتی ہے کہ اس سے آدمی کفر میں داخل ہو جاتا ہے. نمبر دو، مومن کے قتال کو کفر کہنا یہ سختی کو بتلانے کا انداز ہے کہ ایک مومن کو ناحق قتل کرنا بڑا سخت ترین گناہ ہے. اس سخت ترین گناہ کو نبی کریم صلی اللہ علیہ وسلم نے کفر سے تعبیر فرمایا. اسی لیے قرآن مجید میں بھی یہی سخت تعبیر آئی. کیا تعبیر؟ فجزاؤہ، پڑھو پوری آیت، متعمدن فجزاؤہ جہنم خالدن فیہا، ہمیشہ کے لیے وہ جہنم کی آگ کے اندر پڑا رہے گا. وہاں بھی یہی توجیہ کرتے ہیں کہ اگر مسلمان کے قتل کو مباح سمجھ کے کیا تو دائمی جہنم ہے. اور دوسری توجیہ یہ کہ بھئی یہ سختی کے اوپر محمول کیا جائے گا. وَسِبَابُهُ فُسُوقٌ، اور مسلمان کو گالی گلوچ کرنا، مسلمان کو نامناسب الفاظ بولنا، یہ ایک طرح کا فسق ہے. گالی گلوچ کا، جس زبان سے کلمے جیسی مبارک بات صادر ہوتی ہو اس زبان سے کسی کو گالی گلوچ کرنا، اور ظاہر بات ہے کہ وہ کسی کو گالی دے گا تو دل دل میں تھوڑا ہی دے گا، آہستہ تھوڑا ہی دے گا، وہ تو علل اعلان کھلم کھلی سنائے گا. اسی لیے فسق اور فسق بھی کہتے کس کو؟ علانیہ گناہ کو فسق. تو کہا کہ کسی مسلمان کو گالیاں دینا، نامناسب بات کہنا، گویا کہ آدمی شریعت کی حد سے نکل گیا اور فسق کا، بڑے گناہ کا ارتکاب کرنے والا یہ کہا جائے گا. گویا کہ مومن بھائی کو زبانی ایزا بھی مت پہنچاؤ، جیسے کہ قتل و قتال کے ذریعے عملی ایزا مت پہنچاؤ، تو اپنے ہاتھ اور عمل سے بھی ایزا مت پہنچاؤ اور اپنی زبان سے بھی دوسرے مومن بھائی کو ایزا اور تکلیف مت پہنچاؤ. ولا یحل لمسلم ان یحجر اخاہ فوق ثلاث، کسی مسلمان کے لیے حلال نہیں ہے کہ وہ اپنے مسلمان بھائی کو تین دن سے زیادہ چھوڑے رکھے. بھائی یہ دنیا ہے، ناراضگی ہوتی ہے، کچھ نہ کچھ غصہ بھی ہو جاتا ہے ایک مسلمان دوسرے مسلمان پر. اب وہ ناراضگی ایک فطری چیز ہے، اس فطری چیز کا تقاضا دین نے ملحوظ رکھا کہ آدمی جب کسی سے ناراض ہوتا ہے، لڑ جھگڑتا ہے تو پھر کیا سوچتا ہے؟ اس سے بات نہیں کرنی مجھے، جاؤ. تو کہا تین دن تک اپنے جذبات کو پورا کرنے کی اجازت ہے. تو لڑائی کے نتیجے میں، ناراضگی کے نتیجے کے اندر قطع کلامی کا دل میں تقاضا ہوتا ہے. تو کہا وہ اپنا تقاضا جو طبعی ہے قطع کلامی کا، بس وہ تین دن تک پورا کر لو، پھر 72 گھنٹے جیسے گزرے سلام کلام شروع کر دو. تین دن سے زیادہ قطع کلامی کی اجازت نہیں ہے، اور وہ بھی جذبات کی رعایت کے اندر، کہ آپس کے اندر ناراضگی کے جذبات کی تین دن تک منہ چڑھا کے پھر نہ، پھر چوتھے دن سلام کلام کر کے بات چیت کرنا چالو کر دینا. کہتے ہیں کہ اگر کوئی آدمی تمہارے دوستی کے حقوق کو ادا کرنے میں کوتاہی کرے، نمبر دو، محبت کے آداب کے اندر کمی بیشی کرے، نمبر تین، سماجی زندگی کے آداب کی رعایت میں کمی کوتاہی کرے، تو اس صورت کے اندر یہ تین دن کی شریعت نے حد بتلائی، ورنہ اگر اہل و عیال ان کی طرف سے کوئی نامناسب بات پیش آئے کہ جو شریعت کی روشنی میں نامناسب ہے، تو تین دن سے زیادہ بھی ترک کلام ترک تعلق جائز ہے. جیسے خود نبی کریم صلی اللہ علیہ وسلم نے بھی ایک مہینے تک امہات المؤمنین سے علیحدگی اختیار فرما لی تھی. تو اگر کوئی ایسی بات پیش آئے جو شریعت کی روشنی کے اندر بیوی بچوں کی طرف سے نامناسب پیش آ جائے، تو تین دن سے زیادہ بھی ان سے قطع کلامی کر سکتے ہیں. اسی طریقے سے اگر کوئی آدمی دینی امور کے اندر کوتاہی کا ارتکاب کرے، تو اس کے ساتھ لمبے عرصے تک بھی قطع کلامی کر سکتے ہیں، چاہے وہ اہل و عیال میں سے نہ ہوئے. اہل و عیال میں سے نہیں ہے، لیکن دینی امور میں وہ کوتاہی کرتا ہے اور آپ کے قطع تعلقی قطع کلامی سے اس کی اصلاح ہوگی، تو آپ اس کے ساتھ لمبے عرصے تک بھی تنبیہن قطع کلامی کر سکتے ہیں. بھائی یہ داڑھی تو نے کیوں کاٹ ڈالی، کیوں تو نے یہ وضاقت اختیار کر ڈالی، آج سے میں تجھ سے بات نہیں کروں گا، جا. یہ جائز ہے، تاکہ وہ اپنی داڑھی شریعت کے ضابطے کے مطابق رکھ لے رہے. تو نے یہ جو حرام کام شروع کیا ہے وہ چھوڑ دے رہے. ہو سکتا ہے اس میں دو مہینے لگ جائے، جیسے کہ حضرت کعب ابن مالک رضی اللہ تعالیٰ عنہ کے واقعے میں نبی کریم صلی اللہ علیہ وسلم نے 50 دن قطع کلامی کروائی، قطع تعلقی کرائی، ایک شرعی دینی معاملے کے پیش نظر. تو اگر اہل میں سے نہیں ہے، کوئی باہر کا فرد ہے، لیکن معاملہ ہے شرعی اور دینی، اور قطع تعلقی اور قطع کلامی اصلاح کا ذریعہ بنے گی، تو اس کو لمبے عرصے تک بھی کر سکتے ہیں. لیکن ان سب امور کا تعلق نیت کے ساتھ ہے کہ میری قطع کلامی کس مقصد سے ہے، اور نیت کا معاملہ تو اللہ سے ہے. کوئی آدمی جو ہے کسی دنیاوی غرض سے قطع تعلقی کرے اور کہے کہ دین کے لیے ہے، میں تو دین کے لیے، تو اللہ کو تو دھوکہ دے سکتے نہیں ہے، معاملہ اللہ کے ساتھ ہے. الا وایاکم والکذب، اور دھیان سے سنو، تم اپنے آپ کو جھوٹ بولنے سے بچاؤ، جھوٹ سے اپنے آپ کو بچاؤ. دیکھو جھوٹ ہر ایک کے لیے جھوٹے اور ممنوع ہے، چاہے طالب علم ہو چاہے مولانا ہو، کوئی بھی ہو، جھوٹ جھوٹ ہے، ہر ایک کے لیے جھوٹ شرعاً حرام ہے، ناجائز ہے. یہ نہیں کہ بھائی طالب علم کے لیے جھوٹ حلال ہے، ایسا کوئی مسئلہ نہیں ہے، یاد رکھنا. فَإِنَّ الْكَذِبَ لَا يَصْلُحُ بِالْجِدِّ وَلَا بِالْحَزْلِ، اس لیے کہ جھوٹ سنجیدگی میں اور مذاق میں بھی اس کی اجازت نہیں دی جائے گی، مناسب نہیں ہے جھوٹ سنجیدگی میں بھی نہیں اور مذاق میں بھی نہیں، کسی حال کے اندر بھی جھوٹ کی اجازت نہیں دی جا سکتی، سنجیدگی میں بھی اور جو ہے مذاق کے اندر بھی نہیں. دیکھو شریعت کے اندر بعض مواقع کے اوپر جھوٹ کی اجازت ہے، تو وہ ایک اعتبار سے وہ توریہ ہے، اس کی شکل کیسی ہے، توریہ کی شکل ہے. جہاں جہاں بھی جھوٹ کی اجازت ہے تو وہ ایک توریہ کی مناسب شکلیں اختیار کی جاتی ہے، یعنی سامنے والا اس کو جو ہے سمجھے کچھ اور آپ کی مراد ہے کچھ. اس کی ایک مثال جو شریعت کے اندر ہے کہ اگر کوئی آدمی جنگ کے موقع کے اوپر اس انداز کے اندر کلام کرے، جنگ کے موقع کے اوپر دشمن کو فریب دینا ہو، مات کرنا ہو، ہرانا ہو، ایسے موقع پر، آپس کے اندر مصالحت کرانے کے موقع کے اوپر، اسی طرح اپنی بیوی کو خوش کرنے کے واسطے، ऐसे मवाके के ऊपर। तो ये तौरीय का एक अंदाज है। और बात हजरात ये कहते हैं कि ऐसे मौके के ऊपर जो झूठ की इजाजत दी गई, ये मनी तुली अभी बली यतनी फलियतर बेअहवनी हिमा के कुबेल से, कि जो आदमी कोई मुसीबत में, दो बड़ी मुसीबत में फंस जावे तो हल्की मुसीबत को अपना लेवे उसके कुबेल से। और बाज हजरात ऐसे मौके पर कहते हैं कि जब शरीयत ने झूठ के कुछ मुस्तस्ना मकामात रखे कि इन इन मकामात पर झूठ बोलना जायज है, तो अब वहां कोई तावील करने की जरूरत नहीं है। न तो तौरीय की तावील करने की जरूरत है, न तो मनी तुली अभी बली यतेन वाली तावील की जरूरत है। शरीयत ने झूठ को हराम किया और उसी शरीयत ने बाज मवाके पर झूठ की इजाजत दे दी, लिहाजा हमें उसमें तावील करने की कोई जरूरत नहीं। लिहाजा जिन जिन मवाके के ऊपर शरीयत ने झूठ की इजाजत दी, उन मवाके के ऊपर सराहतन झूठ भी जायज होगा। और बाज हजरात कहते हैं कि उसको तौरीय की शक्ल बना लो, बाज कहते हैं कि वो दो मुसीबत में से अहवन मुसीबत को अपनाना कहा जाएगा। वला यईद अर्रजुल सबीहु थुम ला यफीलहु। घर पर अब्बा को मैसेज करके बतला दो ये रिवायत का, आज ये हदीस पढ़ी। आदमी अपनी और बच्चे को कोई वादा करे फिर उसको पूरा न करे, आदमी अपने बच्चे को कोई वादा करे और बाद में उसको पूरा न करे, ऐसा तरीका और तर्ज इख्तियार मत करना कि वादा करके आदमी पूरा न करे, क्योंकि उससे झूठ की आदत पड़ती है बच्चों को, बच्चों में झूठ का बीज बोया जाता है। देखो आपने मिश्कात शरीफ में एक हदीस पढ़ी है कि एक औरत अपने बच्चे को कुछ देने का वादा करके बुला रही है, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क्या देना है, तो कहा हुजूर खजूर। तो हुजूर ने फरमाया कि अगर तेरे पास कुछ न होता और तू ऐसे ही अपने बच्चे को वादा करती तो वो भी एक झूठ कहलाता। मालूम हुआ कि जैसे कि आम वतन औरतें बच्चों को क्या करती, बेटा चुप हो जानी, तुझे मैं टॉफी दिलवा दूंगी, फिर बाद में नी टॉफी नी जो है परमिट कुछ भी नहीं। अब माँ को कोई कहे कि तूने तो कहा था कि मैं तुझे कैंडल दिलवाऊंगी या ये कि जो है मैं तुझे ये दिलवाऊंगी का, वो तो खाली चुप करने के लिए था, हकीकत में दिलवाना थोड़ा ही था। हदीस में इसको भी झूठ कहा गया कि ये भी झूठ की एक किस्म है। लिहाजा माँ अगर अपने बच्चे को, बाप अपने बच्चे को कोई वादा करे तो वादा पूरा करे, वरना बच्चे के अंदर झूठ का बीज बोया जाएगा कि देखो मेरी माँ ने मुझे फुसलाने के लिए झूठ बोला था, हकीकत में तो कुछ देने का इरादा नहीं था। इससे बच्चों का मिजाज झूठ बनता है। इसी से बाद हजरात ये फरमाते हैं कि आजकल के कोर्स के अंदर जो मनगढ़ंत झूठी कहानियां लाई गई है वो भी इस्तेमाल नहीं करना चाहिए। मदारिस के निसाब में तो बहुत कम है, बाकी स्कूल कॉलेज यूनिवर्सिटियों के निसाब के अंदर मनगढ़ंत कहानियां, फर्जी कहानियां, फर्जी वाकयात, तो कहा वो भी बिल्कुल इस्तेमाल नहीं होने चाहिए, इसलिए कि उसी से बच्चों के मिजाज के अंदर झूठ का मिजाज बनता है। यही वजह है कि वो कोर्स पढ़ के बड़े बड़े चोर लुटेरे तैयार हो रहे। जितने डिग्रियों वाले लोग चोरी और लूट करते हैं ना, इतने जाहिल लोग भी नहीं करते। आज जितने भी बड़े बड़े डिग्रियां वालों को देख लो कि वो कैसी कैसी चोरी और डकैती करते हैं। एक डॉक्टर के आप चले जाओ दांत दुख रही थी तो क्या करेगा, एक्सरे करवाना पड़ेगा, चलो भाई एक्सरे करा, फिर ब्लड टेस्ट कराना पड़ेगा, ब्लड टेस्ट करा, प्रेशर चेक कराना पड़ेगा, प्रेशर चेक करा, एक दाढ़ क्या दर्द कर रही थी कि 8 चेकअप लिखवा देते हैं 8000 रुपए तो पक्के। ये क्या है, एक तरह का धोखा है, लोगों को लूटने का एक तरीका, दाढ़ दुखने की मामूली गोली भी, अखीर में वो तमाम रिपोर्ट देख के कहेगा ओके है सब रिपोर्ट, दुखावे की एक गोली में लिख देता हूं ठीक हो जाएगा, तो फिर ये सारे रिपोर्ट काई को करवाए। इधर वो एमआरआई मशीन वाले के साथ सेटिंग है, लेबोरेटरी वालों के साथ सेटिंग है, ये जितने भी बड़ी बड़ी डिग्रियों वाले ये शाही लूट कर रहे हैं और ये निसाब का असर है उनके मिजाजों के ऊपर। जैसा कोर्स उनको पढ़ाया गया, इसीलिए कोर्स और निसाब में भी फर्जी कहानियां, इसको शुराए हदीस मना लिखते हैं कि इससे इंसान का मिजाज खराब होता है। फइन्नल कज़िब यहदी इलल फुजूर, इसलिए कि झूठ इंसान को फुजूर की तरफ ले जाता है। झूठ का लाजमी नतीजा है अलानिया नाफरमानी। यहदी के माने रहनुमाई, रास्ता बतलाना, कि इंसान जब झूठ को इख्तियार करेगा तो उसका लाजमी नतीजा है कि वो फुजूर और अलानिया गुनाहों के अंदर पड़ेगा। बास चीजों की तासीर होती है, खासियत होती है, तो कहा झूठ की तासीर है गुनाहों में मुब्तला होना। इसीलिए आप हदीस में पढ़ेंगे कि एक साहबी आकर अर्ज करे कि हुजूर मेरे अंदर बहुत सारे गुनाह है, ये भी ये भी ये भी ये भी, सबको एक साथ कैसे छोड़ दो, कोई एकाध गुनाह से शुरुआत कराओ कि पहले मैं छोड़ू। हुजूर ने फरमाया झूठ छोड़ देना। हुजूर ने तमाम गुनाहों में झूठ छोड़ने से शुरुआत कराई तो तमाम गुनाह आफियत से छूट गए। मालूम हुआ कि झूठ की तासीर है बहुत सारे फुजूर के कुबिल के गुनाह। आदमी अगर झूठ छोड़ेगा तो तमाम फुजूर के गुनाह को वो छोड़ देगा। नंबर दो, हदीस के इस जुमले की दूसरी तौजीह की गई है कि झूठ ये ही फुजूर है, लिहाजा आदमी झूठ छोड़ेगा तो फुजूर छूट जाएगा। झूठ ये फुजूर के कुबेल से है, झूठ छोड़ेगा फुजूर को छोड़ेगा, झूठ को अपनाएगा तो फुजूर की तरफ जाएगा। दोनों एक दूसरे के ऐन है, एक दूसरे की अलग अलग ताबीर है। वह इन्नल फुजूर यहदी लन्नार, और फुजूर इंसान को आग की तरफ ले जाने वाली चीज है, यानी जहन्नम की आग में ले जाने वाली चीज है। वह इन्न सिद्क यहदी इलल बिर, और यकीनन सच्चाई इंसान को नेकी के रास्ते की तरफ ले जाने का जरिया है। सच्चाई की तासीर नेकियों का वजूद में आना, दूसरा मतलब वही कि नेकी सच्चाई, सच्चाई नेकी, कि नेकी वही सच्चाई है और सच्चाई वही नेकी, कि इंसान जब सच्चाई को इख्तियार करेगा तो इंसान को बहुत सारी नेकियों की तरफ ले जाने का जरिया बनेगा। बीर किसको कहते हैं? नंबर एक, तमाम किस्म की भलाइयों के लिए लफ्ज बिर एक जामे उमूमी उन्वान है। हर किस्म की खैर भलाई उसके लिए जामे और उमूमी उन्वान है बिर। फिर उसकी शाखें बहुत सारी है, इसीलिए कुरान में भी क्या फरमाया, लैसल बिर्रा अन तुवल्लू वुजूहकुम क़िबलल मशरिकी वल मग़रिब वलाकिन्नल बिर, फिर पूरी लिस्ट गिनवाई के सब बिर की शाखे हैं। नंबर दो, जो अमल ऐसा खालिस हो कि जिसमें किसी तरह की बुराई न हो उसको बिर कहा जाता है। नंबर तीन, इंसान सच्चाई को इस तरीके से अपनावे कि उसके अंदर अल्लाह की नाफरमानी दूर से भी न हो उसको बिर से ताबीर किया जाता है। तो सच्चाई ये इंसान को नेकियों की तरफ ले जाने का जरिया है। इंसान सच्चाई को अपनाएगा बहुत सारी नेकियां वजूद में आएगी। वह इन्नल बिर यहदी इलल जन्ना, और ये बिर इंसान को जन्नत की रहनुमाई करने वाली चीज है कि नेकी करते करते इंसान जन्नत में पहुंचेगा और नेकी उसको जन्नत में ले जाएगी। وَإِنَّهُ يُقَالُ لِلصَّادِقِ صَدَقَ وَبَرَّا, और صادق یعنی سچ بولنے والے کو کہا جاتا ہے صدق یعنی اس نے سچ بولا وَبَرَّا خیر کے کام میں لگ گیا صادق آدمی کو لوگ کیا کہتے ہیں کہ سچ بولا اور نیکی اور بھلائی کے کام میں وہ لگ گیا کیا مطلب بھائی कि सादिक आदमी को कहा जाता है कि सच बोला और नेक का काम में वो लग गया। नंबर एक, सच बोलने वाले को आमाल नामे के अंदर यूं लिखा जाता है कि इसने सच बोला और नेकी में मशगूल हो गया। मलाइका जो उसका आमाल नामा लिखते हैं उसके अंदर ये लिख दिया जाता है कि ये सच बोला और नेक काम में लग गया। नंबर दो, दूसरा मतलब, लोगों के दरमियान के अंदर ये बात चर्चे में आ जाती है, ये सच्चा आदमी है, नेक काम करने वाला आदमी है। तो सदक व बर्र, अवाम के अंदर उसके लिए सच्चाई और नेकी के चर्चे शुरू हो जाते। नंबर तीन, अल्लाह सुबहानहु व ताला के यहां मलए आला में उसके लिए सच्चा होना और नेकी करने वाला होना ये तय हो जाता है, मलए आला बालाई मजलिस के अंदर। नंबर चार, सच्चे लोगों वाला अजर और सवाब, जो सच्चे लोगों का अजर और सवाब है और नेकी का जो अजर और सवाब है वो उसके लिए तय हो जाता है, मुकर्रर हो जाता है। वयुकालु लिल काज़िबी कज़ब व फजरा, और झूठे आदमी के लिए कहा जाता है कि इसने झूठ बोला और गलत काम में वो लग गया। यहां भी वही चार मतलब ले लेने के, जो चार मतलब सच में लिए वो चार मतलब या झूठ में भी ले लेने के। अला व इन्नल अब्द यकज़िबु, और ध्यान से सुनो, एक बंदा झूठ बोलता है, आदत बना लेता है, एक बार बोला, दो बार बोला, तीन बार बोला, चार बार बोला, यहां तक कि अल्लाह के यहां झूठों में लिखा जाता है। वही बात, दीवाने मलाइका में झूठा, मलय आला में झूठा, लोगों में झूठा या झूठों वाला गुना। चलो,
والذي أنزل عليك الكتاب منه آيات محكمات هن أم الكتاب وأخر متشابهات إلى قومه وما يذكر إلا أولو الألباب فقال يا عائشة إذا رأيتم الذين يجادلون فيه فهم الذين أعلاهم الله فاحذرون.
ام المؤمنین حضرت عائشہ رضی اللہ تعالی عنہا سے منقول ہے، فرماتی ہے کہ ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم نے آیت کریمہ تلاوت فرمائی، هو الذی انزل علیک الکتاب منه آیات محکمات هن ام الکتاب و اخر متشابہات۔ अब देखो, मुहकम और मुतशाबिहात की तारीफ के सारे अक्वाल आपने जलालैन में पढ़ लिए, यहां एक दो नई बातें सुन लो इसके बारे में। नंबर एक, मुहकम किसको कहते हैं? जिसके मुफरदात और मजमुआ दोनों का माना मालूम हो वो मुहकम है। मुफरदात यानी एक लंबा लफ्ज है, लंबा जुमला है, उसके अलग अलग अज्जा, वो मुफरदात, और अलग अलग अज्जा को मिला करके जो मुरक्कब कलाम तैयार होता है वो मजमुआ। तो जिसके मुफरदात और मजमुआ दोनों का माना मालूम हो उसको कहा जाएगा मुहकम। नंबर दो, जिसके मुफरदात का माना मालूम नहीं उसको कहते हैं मुतशाबिहात। नंबर तीन, मुफरदात का माना मालूम लेकिन मुरक्कब का माना मालूम नहीं उसको भी कहा जाता है मुतशाबिहात। यह है मुहकम और मुतशाबे की तारीफ। चौथी बात समझो, قرآن مجید کے اندر احکام کی جو آیات ہے بالکل واضح ہے. آیت احکام کی آیت ہے ایک دم صریح الدلالت, اور احادیث کے اندر بھی احکام کی وضاحت موجود ہے, وہ سب کی سب محکم آیت کہی جائے گی. پانچ, عقائد کی جو آیات ہے اس کی بھی تفصیلات دوسری آیات اور احادیث میں موجود ہے, وہ بھی محکم ہے. لیکن بعض آیتیں ایسی ہے کہ جس کی تفصیلات دوسری آیت میں بھی نہیں ہے اور حدیث میں بھی نہیں ہے, اس کو کہا جائے گا متشابہات. تو کہا نبی کریم صلی اللہ علیہ وسلم نے آیت کریمہ تلاوت فرمائی, کہاں تک تلاوت فرمائی؟ وما یذکر الا اولو الالباب تک حضور نے آیت تلاوت فرمائی. تلاوت فرمانے کے بعد کیا فرمایا؟ اصل میں آگے چل کر وہ آتا ہے کیا, فاما الذین فی قلوبہم زیغ فیتبعون ما تشابہ منہ ابتغاء الفتنہ وابتغاء تأویلی وما يعلم تاويله الا والراسخون في العلم يقولون آمنا بكل من عندي وما يذكر الا اولو الالباب. تو چونکہ آگے چل کر وہ وعید آ رہی ہے جن کے دلوں کے اندر کجی ہے, ٹیڑھا پن ہے, تو حضور نے آیت تلاوت فرما کے کیا فرمایا, اے عائشہ جب تم دیکھو ان لوگوں کو. اب دیکھیے یہاں روایت دو طرح کی ہے, رأی تم جمع کی روایت, تو اس صورت میں پوری امت محمدیہ مخاطب ہے, اور بعض طرق میں رأی تی واحد کا صیغہ ہے, تو اس صورت کے اندر مخاطب صرف حضرت عائشہ رضی اللہ تعالی عنہ اور آپ کے واسطے سے پوری امت مخاطب, کہ جب تم دیکھو ان لوگوں کو یجادلون فیہ جو جھگڑا کھڑا کرتے ہیں متشابہ آیتوں میں, یہ وہ لوگ ہیں جن کو اللہ تعالی نے مراد لیا. وَأَمَّا الَّذِينَ فِي قُلُوبِهِمْ زَيْغٌ میں اللہ تعالی نے مراد کن کو لیا؟ کہ جو لوگ متشابہات کے اندر بحث کھڑی کرتے ہیں اور اس کے معنی کے تہ میں پہنچنے کے چکر میں پڑے ہوئے ہیں, اور جو اس کا معنی ظاہر کرنے کے چکر میں پڑے ہوئے ہیں. فَحْذَرُوهُمْ, بس ایسے لوگوں سے تم بچ بچ کے رہیو, ڈر ڈر کے رہیو, اپنے آپ کو دور رکھیو ایسے لوگوں سے, ان کے قریب بھی جانا نہیں. حدیث شریف کے اندر پہلی بات یہ فرمائی یجادلون فیہ کے مصداق کون, نمبر ایک اپنے اعتقادات, اپنے بڑوں کے اعتقادات بلا بصیرت محض اناد اور تعصب سے ہر حال میں راجح قرار دیوے. یہ شرع فرماتے ہیں کہ اپنے اعتقادات, اپنے بڑوں کے اعتقاد, جن کو اپنا بڑا مانتے ہو ان کو, ان کے اعتقادات کو بلا بصیرت یعنی کوئی شرعی دلیل نہیں, محض اناد اور تعصب سے ہر حال میں ترجیح دینے والے لوگ ہیں. آج کل یہی ہو رہا ہے نا, جن کو ہم اپنا بڑا مانتے ہیں ان کے نظریات, ان کے اعتقادات بلا بصیرت بلا دلیل محض اناد اور تعصب میں ہم اس کو راجے مانتے ہیں, چاہے وہ شریعت کی روشنی میں کوئی حقیقت رکھتے ہو کہ نہ رکھتے ہو, کوئی لینا دینا نہیں, میں نے اس کو بڑا مانا, وہ جو کہے گا وہ صحیح. کہا یہ یجادلون فیہ کی مصداق ہے. نمبر دو, ایسے اعتقادات کو رائج کرنے کی کوشش کرنے والے لوگ, یعنی کہ صرف ترجیح دیوے بلکہ ایسے اعتقادات کو پھر رائج کرنے کی بھی کوشش کرے. ہمارے حسرت جو کہہ رہے ہیں وہی صحیح ہے, اسی کے اوپر تم بھی چلو, اسی کی اتباع تم بھی کرو, اس کو رائج کرنے کی بھی کوشش کرے. وہ حسرت تھوڑی, وہ حسرت ہے, وہ تو پھر دنیا والا آخرہ. تو وہ جو ہے اسی کو رائج کرنے کی بھی لوگ کوشش کرے. نمبر تین سمجھو, دوسرے کے کلام کے اندر اعتراض اور خلل بغیر دلیل شرعی کے پیدا کرنے والے, بغیر دلیل شرعی کے دوسرے کے کلام کے اندر خلل اور اعتراض پیدا کرنے والے لوگ, وہ بھی یجادل نفی کے مصداق یاد رکھنا. اور چوتھا مضمون تو آپ جانتے ہی ہیں, جو لوگ متشابہات کے اندر سر مارتے پھرتے کہ اللہ کا ہاتھ کیسا, اللہ کی ساکھ کیسی, اللہ کا وجہ کیسا, یہ سب لوگ متشابہات کے اندر, یہ یجادل نفی کے مصداق لوگ ہیں. ایسے لوگوں سے نبی کریم صلی اللہ علیہ وسلم نے بچنے کی خاص تاکید ارشاد فرمائی. معلوم ہوا کہ غلط عقیدے والوں سے اپنے آپ کو بچانا بہت ضروری ہے, ورنہ ان کے پاس رہ کر کے انسان میں بھی غلط اور فاسد عقیدہ پیدا ہونے کا قوی خطرہ ہے. اب یہاں شراح نے اس روایت کو کچھ خاص واقعات سے جوڑا ہے. نمبر ایک, نجران کے نصارہ کا جو وفد حضرت نبی کریم صلی اللہ علیہ وسلم کے پاس آیا اور انہوں نے لفظ کلیمہ, کلیمۃ اللہ, روح, روح اللہ, حضرت عیسیٰ علیہ السلام کے لیے قرآن میں جو لفظ کلیمہ اور روح استعمال ہوا, پڑھو آیت, وروح منہ. دیکھیے اس آیت میں لفظ کلیمہ اور لفظ روح حضرت عیسیٰ علیہ السلام کے لیے استعمال ہوا. اب نجران کے نصارہ کے وفد نے ان دونوں لفظ کے ذریعے سے اپنے بڑوں کا باطل عقیدہ ثابت کرنے کی کوشش کی. ان کے بڑوں کا باطل عقیدہ کیا؟ ابنیت عیسیٰ کا عقیدہ. کو لفظ کلیمہ اور لفظ روح کے ذریعے سے انہوں نے حضور کے سامنے کیا ٹھونس مٹائی کہ دیکھو تمہارے قرآن کے ذریعے سے حضرت عیسیٰ کا ابن اللہ ہونا یا ثالث ثلاثہ ہونا ثابت ہو رہا ہے, اور انہوں نے اس کے لیے استدلال کیا لفظ کلیمہ اور لفظ روح کے ذریعے سے. یہ ہوا کہ اپنے بڑوں کے باطل اعتقادات, اس کی ترجیح, اور اس کے لیے قرآن کے متشابہ الفاظ کے اندر من مانی بلا بصیرت محض اناد اور تعصب سے اس کے مفہوم کو ترجیح دینے کی انہوں نے کوشش کی نبی کریم صلی اللہ علیہ وسلم کے سامنے. نمبر دو, جو لوگ فساد کی نیت سے, یعنی لوگوں کے درمیان میں عقیدے کے فساد پیدا کرنے کی نیت سے کھوج کریں, تحقیق میں لگے, ایسی جماعت سے حضور نے بچنے کی تاکید فرمائی. دیکھو ایک ہے کوئی آدمی علم کی نیت سے سوال کرے اور کھوج کرے, وہ تو بہت اچھی چیز ہے, فاسألوا اہل الذکر ان کنتم لا تعلمون. اور دوسرا کیا ہے, سوال, کھوج, تحقیق کا مقصود فساد عقیدہ, لوگوں کے عقیدے کو بگاڑنا, لوگوں کو فتنوں کے اندر ڈالنا. ایسے لوگوں سے بچنے کی فاحذروہم کے ذریعے سے تاکید ثابت ہوتی ہے. تیسری بات, حضرت عمر رضی اللہ تعالی عنہ کے طرز عمل سے بھی یہ ثابت ہے کہ جو لوگ فساد کی نیت سے کھوج کرتے تھے, پوچھتے تھے, حضرت عمر ان کو جواب نہیں دیتے تھے بلکہ سزا دلواتے تھے. ایک شخص سبیغ ابن اصل حضرت عمر رضی اللہ تعالی عنہ کے پاس اس طرح کی نیت سے آیا تھا. حضرت عمر رضی اللہ تعالی عنہ نے سوالوں کے جواب نہیں دلوائے بلکہ اس کو سزا دلوائی، گویا کہ اس طرح کے باطل فتنہ خوروں سے اپنے آپ کو بچانا چاہیے. جی
صلى الله عليه وسلم بعد القول بعد هناك كانوا عليه إلا قلت الجدر ثم على هذه الآية بل هو القول الفصل.
حضرت ابو امامہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، ہدایت کے مل جانے کے بعد نعوذ باللہ جو قوم بھی گمراہ ہو جاتی ہے، کانو علیہ جس ہدایت پر وہ پہلے سے تھے اور ہدایت کے ملنے کے بعد وہ قوم گمراہ ہو گئی، مگر یہ کہ وہ لوگ جدل دیے گئے، جدل دیے گئے یعنی حق کے مقابلے میں باطل اور جھوٹی بات کو جدل کہتے ہیں، حق کے مقابلے میں باطل اور جھوٹی بات کو جدل کہا جاتا ہے. یعنی پہلے سے لوگ ہدایت پر ہے، اللہ نے ہدایت سے نوازا، پھر گمراہی کے راستے کے اوپر چلے گئے، تو ایسے لوگوں کو جدل دیا گیا، یعنی حق کے مقابلے میں باطل اور جھوٹی بات ان کو مل گئی. اب وہ حق سے کوئی ان کو لینا دینا نہیں، جب بھی بات کریں گے باطل، جب بھی بات کریں گے جھوٹی، اور جو ہے حق سے ہٹی ہوئی بات وہ لوگ کریں گے. اس کے بعد نبی کریم صلی اللہ علیہ وسلم نے یہ آیت تلاوت فرمائی، بل ہم قوم خصمون، بلکہ یہ تو جھگڑالو ہی قوم ہے، یعنی ان کے مزاج کے اندر جھگڑا رچا بسا ہوا ہے. حدیث شریف کا شان عروج سمجھو، یہ آپ نے جلالین میں ایک جگہ شان نزول میں پڑھا ہے، عبداللہ ابن زباری نام کا ایک مشرک تھا، جب قرآن مجید کے اندر یہ آیت نازل ہوئی، انکم وما تعبدون من دون اللہ حسب جہنم، تو وہ اپنے دوستوں کو کہنے لگا میرے کام کی بات ہاتھ لگ گئی، میرے کام کی بات ہاتھ میں آ گئی، کہ خود محمد صلی اللہ علیہ وسلم کا قرآن کہہ رہا ہے کہ تم اللہ کو چھوڑ کر جس کی بھی عبادت کرو گے وہ جہنم کا ایندھن ہے. واہ 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 واہ، عرب کے کتنے قبیلے ملائکہ کی عبادت کرتے تو ملائکہ بھی جہنمی، عیسائی لوگ حضرت عیسیٰ کی عبادت کرتے تو عیسیٰ بھی جہنمی، یہود عزیر کی عبادت کرتے عزیر بھی جہنمی. دیکھو نا ان کے قرآن سے ہم کو کیا مل رہا ہے، کیا باتیں ثابت ہو رہی ہے. تو ان کی قوم کے لوگ سب خوش ہو گئے، تالیاں بجانے لگے، کہا چلو ابھی محمد صلی اللہ علیہ وسلم کے پاس. حضور کو آگے پوچھتے کہ آیت کریمہ جو آپ کے اوپر نازل ہوئی وہ صرف کسی خاص لوگوں کے لیے یا سب کے لیے عام ہے؟ تو نبی کریم صلی اللہ علیہ وسلم سب کے لیے عام ہے، کوئی مستثنا نہیں، سب کے لیے. پھر اس نے اپنی کٹ حجتی شروع کی حضور کے سامنے، کیا آیت میں دیکھو نا، انکم وما تعبدون من دون اللہ حسب جہنم، ہم خوش ہے کہ جس جہنم میں عیسیٰ جلے، جس جہنم میں عزیر جلے، جس جہنم میں ملائکہ جلے، اس جہنم میں ہمارے بت بھی ریوے نہیں تو چلے گا. گویا وہ اپنے بتوں کی سیف سائٹ کرنے کے لیے آیا، کہ اگر قانون ہے کہ جس اللہ کے سوا جس کی بھی پوجا ہوئے وہ جہنم میں، تو عزیر عیسیٰ ملائکہ سب جہنم میں جائیں گے، ہمارے بت بھی ہوں گے تو چلے گا، واندھا نہیں، پھر ہمیں کوئی اشکال نہیں ہے. ان لوگوں کے متعلق یہ ارشاد عالی ہے، اور اس طرح کے کلام کرنے والوں کے بارے میں. کیوں؟ اس لیے کہ وہ صاحب اللسان تھے، عربی ان کی مادری زبان تھی، اور وہ لوگ عربیت کے استعمالات کو سمجھتے تھے. کیا سمجھتے تھے؟ کہ آیت کریمہ میں ہے انکم وما تعبدون، آپ نے وہاں پڑھا ہے کہ ماں یہ غیر ذوی العقول کے لیے آتا ہے، اور وہ خود عربی تھا، فصیح و بلیغ تھا، وہ سمجھتا تھا کہ آیت کریمہ میں ماں ہے صرف غیر ذوی العقول کے لیے، اور بت سارے کے سارے غیر ذوی العقول، باقی حضرت عیسیٰ، حضرت عزیر، حضرت ملائکہ، وہ تو ذوی الکل میں شامل ہے، تو پہلے سے ہی وہ آیت میں داخل نہیں ہے، پھر ان کے نام کے اوپر کٹ حجتی کھڑی کرنے کی ضرورت کیا؟ کہا وہ جانتا تھا کہ ماں غیر ذوی الکل کے لیے اس میں عیسیٰ عزیر ملائکہ ہے ہی نہیں، محض بحث اور جھگڑا کرنے کے لیے وہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں آیا. اسی لیے ایسے لوگوں کے لیے کیا کہا گیا، بل ہم قوم خصیمون، یہ تو جھگڑالو لوگ ہیں، ان کی عادت ہی ہے اس طرح کے فضول جھگڑے کھڑے کرنا.